हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir और हमारी वेबसाइट का पता है urdu.sahartv.ir। तो लीजिए मुलाहजा फरमाइए अंदाज़े जहां। नाज़रीन, ईरान और ग्रुप 5+1 के दरमियान तकरीबन 14 महीने के वक्फे के बाद मुज़ाकरात का सिलसिला दोबारा शुरू हुआ है। सनीचर को मुज़ाकरात का एक दौर दोपहर से पहले इस्तांबुल में अंजाम पाया और दूसरा दौर अब से थोड़ी देर बाद शुरू होने वाला है। ईरान और ग्रुप 5+1 के 5वें दौर के मुज़ाकरात हैं ये, और चौथे दौर के मुज़ाकरात भी जनवरी 2011 में इस्तांबुल में ही अंजाम पाए थे, और इससे पहले मुज़ाकरात के 3 अदवार जिनेवा में अंजाम पाए थे। ईरान के चीफ मुज़ाकरात कार डॉक्टर सईद जलीली ने सनीचर को इस्तांबुल में मुज़ाकरात शुरू होने से पहले ऐलान किया कि वो मुस्बत रवैये और मुज़ाकरात को आगे बढ़ाने की नीयत के साथ मुज़ाकरात में शिरकत कर रहे हैं। इसी के साथ यूरोपीय यूनियन शोबे खारजा पॉलिसी की सरबराह कैथरीन इस्टन ने भी कहा है कि उन्हें उम्मीद है कि मुज़ाकरात नतीजा खेज साबित होंगे, लेकिन इसी के साथ सेहूनी लॉबी की जानिब से मुज़ाकरात को नाकाम बनाने की कोशिशों की भी खबर है। आज इस मौजू पर गुफ्तगू के लिए हमने स्टूडियो में आने की दावत दी है ईरान के सीनियर तजिया निगार और सियासी उमूर के माहिर हुसैन अलाई साहब को। तो आइए उनसे गुफ्तगू का आगाज करते हैं। हुसैन अलाई साहब, स्टूडियो में आपका खैर मकदम है। ईरान और ग्रुप 5+1 के दरमियान एक लंबे वक्फे के बाद मुज़ाकरात इस्तांबुल में दोबारा शुरू हुए हैं। मुज़ाकरात की फिजा के बारे में आपका तज़िया क्या है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। एक लंबी मुद्दत के बाद जो है वो इस्लामी जमहूरिया ईरान और 5+1 ग्रुप के दरमियान मुज़ाकरात हो रहे हैं, और उम्मीद है कि ये मुज़ाकरात जो हैं वो मुस्बत फिजा में अंजाम हो रहे होंगे, चूंकि ईरान और 5+1 ग्रुप दोनों की ये कोशिश है कि मुज़ाकरात नाकाम न हो, और ये कोशिश की जा रही है कि इन मुज़ाकरात में आइंदा मुज़ाकरात के एजेंडे को तय करने की भी कोशिश की जा रही है। और अमरीकी हुकाम के बयानात से ये वाज़े हो रहा है कि अमरीका भी ये कोशिश कर रहा है कि ये मुज़ाकरात जो हैं वो मुस्बत नतायज के हामिल रहें, और अमरीका के नुमाइंदों ने जो इन मुज़ाकरात में शिरकत कर रहे हैं उन्होंने ईरानी नुमाइंदों से मुलाकात और गुफ्तगू की दरख्वास्त की है। बनाबरी हम ये कह सकते हैं कि इन मुज़ाकरात की फिजा जो है वो तामीरी और मुस्बत है, और गुज़श्ता मुज़ाकरात की निस्बत जो है वो बेहतर फिजा है, और गुज़श्ता मुज़ाकरात जैसा कि आप जानते हैं कि नाकाम रहे थे। बहरहाल ईरान के वजीर खारजा ने मुज़ाकरात के शुरू होने से पहले ये उम्मीद जाहिर की थी कि मुज़ाकरात जो हैं वो دوستانہ اور تعمیری فضا میں انجام پائیں گے. اور امریکی حکام نے بھی جو ہے وہ اپنے انٹرویوز میں جو ہے اسی طرح کے نظریات پیش کیے تھے اور کہا تھا کہ انہیں بھی یہی امید ہے کہ مذاکرات جو ہیں وہ تعمیری فضا اور ماحول میں انجام پائیں گے. اور ہمیں امید ہے کہ ایران اور پانچ جمع ایک کے نمائندوں نے جو باتیں کی ہیں وہ صحیح ثابت ہوں گی. اور میں صحافیوں کے بیانات کے پیش نظر مجموعی طور سے یہ کہہ سکتا ہوں کہ یہ مذاکرات جو ہیں وہ گزشتہ مذاکرات سے اچھے ہیں.
بہت بہت شکریہ حسین علائی صاحب. اور ناظرین چلتے ہیں اسلام آباد اسٹوڈیو جہاں پاکستان کی سینئر تجزیہ نگار فوزیہ شاہد صاحبہ موجود ہیں. فوزیہ شاہد صاحبہ السلام علیکم.
جی وعلیکم السلام.
ایران اور گروپ پانچ جمع ایک کے درمیان استنبول میں مذاکرات ہو رہے ہیں. مذاکرات کا یہ پانچواں دور ہے. اس سے پہلے چار دور مذاکرات کے انجام پا چکے ہیں. ایک دور ترکی میں اور تین دور مذاکرات کے جنیوا میں انجام پائے. لیکن گزشتہ جو چار دور مذاکرات کے انجام پائے وہ بے نتیجہ رہے ہیں. مذاکرات کا جو یہ دور انجام پا رہا ہے آج استنبول میں اس سے آپ کتنی پر امید ہیں کہ یہ مذاکرات نتیجہ خیز ثابت ہوں گے؟
دیکھیے سب سے پہلے تو میں سمجھتی ہوں کہ یہ بہت اہم موقع ہے کہ ایک مرتبہ پھر مذاکرات کا آغاز ہوا ہے. کیونکہ جب پچھلے سال جنوری میں مذاکرات جو جب ختم ہوئے تھے اور طویل عرصے تک یہ لگتا تھا کہ شاید مذاکرات کا آغاز نہ ہو سکے, لیکن ابھی جس اسپرٹ سے اور دونوں ممالک کی جانب سے 1+5 اور اس کے ساتھ ساتھ ایران حکومت کی جانب سے جس مثبت انداز سے ابتدا کی گئی ہے مذاکرات کی, اور جس طرح ابھی آپ کے مہمان بھی یہ بات کر رہے تھے کہ موجودہ جو فضا ہے اس میں انتہائی جو ہے دونوں فریقین کی جانب سے, میں اس کو 5+1 جو ہے اس کو ایک فریق کہوں گی اور دوسرا ایران کہوں گی, کیونکہ مذاکرات جو اصل معنی میں ہیں وہ ایران کے حوالے سے ہیں, تو اس میں جو اسپرٹ ہمیں دکھائی دیتی ہے وہ بہت مثبت ہے. کیونکہ ماضی میں جو بھی ہم نے دیکھا, حالانکہ میرے میں کچھ تھوڑا سا اس حوالے سے زیادہ پر امید اس حوالے سے اس لیے بھی نہیں ہوں کہ مذاکرات سے پہلے ایران کے جس طرح ایران پہ پابندیاں لگائی گئیں, خاص طور پہ اس کی آئل ایکسپورٹ پہ جو پابندیاں سخت ترین لگائی گئیں اور بے شمار ممالک کے ساتھ ان کے ایران کے ساتھ رابطے رکھنے پہ بھی جو ہے ان کے خلاف کارروائی کی گئی, تو اس میں اس لیے میں سمجھتی ہوں کہ یہ ایک امریکہ کی جانب سے بہتر رویہ نہیں تھا. لیکن بہرحال دونوں جو فریقین ہیں وہ مذاکرات کی میز پر آئے ہیں, اور جب مذاکرات کا آغاز ہوتا ہے ضروری نہیں ہوتا کہ پہلا جو ہے جو پہلے مذاکرات ہے پہلے دن ہی کامیاب ہوں. مذاکرات کا عمل کے آغاز جو ہے یہ بہت مثبت ہوتا ہے. اور جہاں تک ایران کے حوالے سے ہونے والے یہ مذاکرات ہیں جو ایران کی ایٹمی قوت ہونے کے ناطے سے بات کی جا رہی ہے یا ایٹمی صلاحیت کے حوالے سے بات کی جا رہی ہے, تو میں یہ سمجھتی ہوں کہ علاقے کے جو امن کے لیے اور تمام جو ممالک جو ایران کے ہمسایہ ممالک ہیں ان کے لیے یقیناً یہ بہت پر امید بات ہوگی. اور ابھی فوری طور پہ جو ایک پہلا دور ختم ہوا ہے ابھی ظاہر ہے کہ دوسرا دور ہوگا اور وہ چلتا رہے گا, اور یہ بھی ہے کہ مذاکرات کا سلسلہ جو ہے جاری رہنے پہ بھی اتفاق کیا گیا, اور یہ بھی کہا جا رہا ہے کہ آئندہ مذاکرات جو ہیں اگر یہ استنبول کے بعد جو ہے بغداد کی میں بھی ہونے کا امکان ہے. مقصد کہنے کا یہ ہے کہ جب آپ مذاکرات پر آمادگی ظاہر کرتے ہیں تو اس میں کہیں نہ کہیں نتیجہ برآمد ہونے کا پورا امکان اس میں یقیناً پوشیدہ ہوتا ہے. اور چونکہ ابھی مذاکرات شروع ہوئے ہیں میں نہیں سمجھتی کہ ہم اس پہ کسی قسم کا بھی کوئی منفی جو ہے اس کے حوالے سے سوچیں, کیونکہ اسپرٹ بہت اچھی ہے. اور اسپرٹ صرف یہ ہے کہ جو ایٹمی قوت ہے اور ایران کی جانب سے واضح طور پہ جس طرح کہا گیا ہے کہ وہ پر امن مقاصد کے لیے, اور ظاہر ہے کہ آج کل توانائی کی جو ضرورت ہے پوری دنیا کے ممالک جو ہیں وہ اٹامک پاور کی جانب جا رہے ہیں, اس کی اٹامک جو صلاحیتیں ہیں چاہے توانائی کے حصول کے لیے یا میڈیکل کے حصول کے لیے جو ہے ایٹمی قوت کی جانب جا رہے ہیں, تو ایران کا بھی جو پر امن مقاصد کے لیے اگر پروگرام ہے تو یقیناً ईरान जिस तरह पहले करता रहा है मुज़ाकरात में भी, वो अपनी जो तफसीलात हैं उसको लेके यकीनन गया होगा, और वो उन जो 5+1 ग्रुप है उसको मुतमईन करने में यकीनन कामयाब होगा। और जब ये मुतमईन करने में कामयाब होगा तो वो फिजा जो एक बहुत ज़्यादा कशीदा थी, और पिछले तकरीबन 14 माह से या 15 माह से हम देखते हैं कि इंतहाई कशीदगी जो है बढ़ी थी। लेकिन इसके साथ साथ एक और बहुत तशवीशनाक बात है, मैं इस बारे में अभी नहीं जानती कि इन मुज़ाकरात में उसका जिक्र होता है या नहीं होता। जिस तरह आपने अपने इब्तदाइया में कहा है कि कुछ सेहूनी ताकतें, मैं समझती हूँ कि इसराइल की जानिब से ईरान के खिलाफ जो एक मुनज़्ज़म तौर पे प्रोपोगंडा नहीं है बल्कि अमली तौर पे हमें चीज़ें दिखाई देती हैं, मैं नहीं समझती कि ये मुज़ाकरात जो हैं कामयाब भी अगर हो जाते हैं तो भी इसराइल किसी तरह अपने अजाइम से बाज आएगा। क्योंकि इसराइल के जो अटोमिक कुव्वत है उस बारे में आज तक ना तो हम ये देखते हैं कि अक्वामे मुत्तहिदा में उसको कभी डिस्कस किया जाता है, ना अमेरिका की जानिब से उस पर कहीं पाबंदी लगाई जाती है, ना उस पर बात की जाती है। उसको एक बेलगाम जो छोड़ दिया गया है उस पर एक बहुत बड़ा खदशा जो जाहिर होता है। और माजी में हमने ये देखा कि इन्हीं ममालिक की जानिब से, चाहे उसमें यूरोपीय यूनियन का आप जिक्र करें चाहे अमेरिका का जिक्र करें, आप ही के पड़ोस में इराक में जो एक इतनी बड़ी तबाही की गई, जो 2003 में जिस जंग का आगाज किया गया और ज़ाहिर है 2011 तक वहाँ अमरीकी अफवाज मौजूद रही, उसके जो मकासद थे जिस वजह से वो जंग की गई थी उसका मकसद अभी तक जो है ज़ाहिर है कि सामने आया है कि वो बिल्कुल गलत रिपोर्ट्स थी, गलत इतलात थी जिसमें इसमें इंसानी हलाकत के असले के बारे में कहा गया। लेकिन अब ये यहाँ जो जब मुज़ाकरात होते हैं तो एक और क्वेश्चन भी पैदा होता है कि क्या उन इदारों ने जिन्होंने गलत रिपोर्ट दी थी या जिन्होंने गलत इराक के बारे में कहा था उनके खिलाफ कोई कार्रवाई होने जा रही है। जब तक इस किस्म के इकदाम नहीं होंगे मैं समझती हूँ कि एतमाद की फिजा नहीं होगी, क्योंकि अभी तक हमें ये दिखाई देता है कि अक्वामे मुत्तहिदा की सलामती कौंसिल को देखें या वो एक जो मुकम्मल तौर पे जो एक ये कहना चाहिए कि वाहिद कुव्वत के तौर पे अपनी बात मनवाते हैं। ईरान के मुज़ाकरात यकीनन तो भी है और दुआ गो भी हैं क्योंकि वो कामयाब होने चाहिए, इस खित्ते के लिए भी ज़रूरी है, ईरान के लिए भी ज़रूरी है। और हम समझते हैं कि अगर उसको देखा जाए तो आलमी सतह पे पूरी अगर पॉलिटिक्स जो है इस वक्त हमें जो दिखाई देती है वो हमें वेस्ट वर्सेस ईरान जो दिखाई देता है उसको भी इससे यकीनन एक बेहतर सूरत हाल पैदा होगी। और अगर पूरी आलमी बरादरी जो है किसी एक मुल्क के खिलाफ खड़ी हो जाती है या वेस्ट जो है आलमी वो एक किसी एक मुल्क के खिलाफ खड़ा होता है तो यकीनन वो पूरा खित्ता जो है उससे शदीद मुतासिर होता है। लेकिन मैं ये ज़रूर कहूँगी कि मुज़ाकरात का आगाज़ हुआ है और पूरी तवक्को की जा रही है कि मुज़ाकरात आगे बढ़ेंगे। ये नहीं कह सकते कि जो आज मुज़ाकरात जो 14 अप्रैल को शुरू हुए हैं आज ही कोई फैसला कुन नतीजे पे पहुँचेंगे, लेकिन ये है कि जिस स्पिरिट के साथ उसका आगाज़ किया गया है वो इंतहाई मुस्बत है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया फौजिया शाही साहिबा, और हमारे लंदन स्टूडियो में बर्रे सगीर के मुमताज़ दानश्वर कैसर इमाम साहब मौजूद हैं। कैसर इमाम साहब, ईरान और ग्रुप 5+1 के मुजाकिरात के
जनाब,
ताल्लुक से इस वक्त मगरिब में क्या माहौल पाया जाता है और क्या तासुरात हैं?
देखें, ये एक अच्छी सोच होती है कि जब भी कहीं मुजाकरात हों तो उनके मुतालिक इंसान मुस्बत सोच रखे, ये तवक्को रखे कि वो कामयाब होंगे और उसके कुछ अच्छे नताइज बरामद होंगे। ये जब भी कहीं किसी भी मौजू पर मुज़ाकरात होते हैं तो उनके बारे में इसी सोच को आम तौर पर सराहा जाता है, ये अच्छी बात होती है। लेकिन हमें देखना ये है कि आज तक जितनी दफ़ा जितने भी मुज़ाकरात हुए हैं इस मौजू पर, उनका नतीजा क्या निकला है। मेरा ख्याल ये है कि उनका कोई नतीजा नहीं निकला। उसकी एक वजह है जो बुनियादी है, और वो है कि एतमाद की फ़ज़ा मौजूद नहीं है। वो जब ईरान के साथ मुज़ाकरात करते हैं मगरबी कौमें, तो एक तरफ तो वो एक वकील के तौर पर, इसराइल के वकील के तौर पर काम कर रही होती हैं, और दूसरी ख़ास बात ये होती है कि उनको वो ये चाहते हैं कि किसी तरह से ईरान जो है वो अपने उन हकूक से दस्तबरदार हो जाए جو اس کو اخلاقی طور پر، سیاسی طور پر اور بین الاقوامی جو حقوق ہیں طے شدہ، ان کے مطابق ایران کو وہ حقوق حاصل ہیں. اب اگر ایک طرف تو پانچ دنیا کی جو ایٹمی طاقتیں ہیں وہ پلس جرمنی، یہ پانچ ملک جو ہیں، چھ ملک جو ہیں، یہ ایران کے ساتھ مذاکرات کر رہے ہیں، لیکن اس کے ساتھ ہی کیا وہ یہ سمجھتے ہیں کہ ان مذاکرات میں ایک طرف یہ چھ فریق ہیں، دوسری طرف اگر ایران ہے تو کیا وہ ایران کے بارے میں مطمئن ہیں کہ وہ مساوی سطح پر بات کر رہے ہیں، اور کیا وہ ایران کے بارے میں شکوک و شبہات نہیں رکھتے؟ میں سمجھتا ہوں پہلی چیز تو یہ ہے کہ جب تک یہ شکوک و شبہات موجود ہیں اور اعتماد کی فضا قائم نہیں ہوتی، جیسا کہ ڈاکٹر صالحی نے، جو وزیر خارجہ ہیں ایران کے، انہوں نے واشنگٹن پوسٹ میں بھی یہ بات کہی ہے کہ بیسک بات جو ہے وہ اعتماد کی فضا کو ہموار کرنا، طے کرنا، اس کو قائم کرنا، اور اس کے ساتھ مساوی سطح پر، مساوات کے اصول کی بنا پر یہ مذاکرات ہونے چاہیے. یہ نہیں کہ وہ پہلے سے یہ طے کر لیں کہ ایران کو یہ باتیں جو ہیں، یورانیم کی 20% تک افزودگی جو ہے اس کو ختم کرنا، اور جتنی بھی افزودہ یورانیم ہے وہ امریکہ کے حوالے کر دی جائے، اور پھر ہر روز امریکہ کی طرف سے دھمکیاں دی جائیں کہ ہم حملہ کرنے والے ہیں، ابھی حملہ کل ہوگا، پرسوں ہوگا، 2 گھنٹے میں ہوگا، 10 گھنٹے میں ہوگا، یہ ہر روز کی باتیں ہیں. اور پھر اسرائیل کی طرف سے یہ بار بار یہ اس کی تکرار کہ میں کسی بھی وقت ایران پر حملہ کر سکتا ہوں اور کروں گا، ضرور کروں گا، اگر امریکہ نہیں کرے گا تو اسرائیل کر دے گا. یہ چیزیں، یہ جو فضا ہے، بین الاقوامی فضا ہے، یہ ایسی نہیں ہے جس میں ہم یہ توقع رکھیں کہ مذاکرات جو ہیں وہ کامیاب ہوں گے. مجھے یہ کہنے میں باک نہیں ہے کہ مجھے اس میں شبہات ہیں. میں سمجھتا ہوں کہ مذاکرات کی کامیابی میں سب سے بڑا عمل دخل جو ہے وہ پورے اعتماد فضا کا ہوتا ہے، اور اعتماد کی فضا مجھے نظر نہیں آ رہی. سو میرے خیال میں تو یہ بات اس طرح سے نہیں ہے. اور دوسری طرف اسرائیل کی جو کوششیں ہیں کہ ان کے وکیل، 6 وکیل اس کے ہیں جو ایران سے مذاکرات کر رہے ہیں، میں سمجھتا ہوں کہ اگر وہ وکیل کامیاب نہ ہوئے تو اسرائیل من مانی ضرور کرے گا، اور اس کا مطلب یہ ہوگا کہ اگر اسرائیل نے حملہ کرنے کی کوشش کی تو امریکہ اس کا ساتھ دے گا، باقی قومیں بھی، مغربی قومیں اس کا ساتھ دیں گی، اور خطے میں فضا جو ہے وہ بہت خراب ہو جائے گی. جی،
بہت بہت شکریہ قیصر امام صاحب، بہت بہت شکریہ. حسین علائی صاحب، فوزیہ شاہد اسلام آباد اسٹوڈیو میں، بہت ہی جانی پہچانی اور ممتاز تجزیہ نگار ہیں، قیصر امام صاحب لندن اسٹوڈیو میں. دونوں نے اپنی گفتگو میں ایک نقطے پر زور دیا ہے، اور وہ یہ ہے کہ مذاکرات کی کامیابی کے لیے فریقین کے درمیان اعتماد ضروری ہوتا ہے. لیکن اس وقت ایران اور گروپ 5+1 کے درمیان اعتماد کا فقدان ہے، اس بارے میں آپ کیا کہیں گے؟
دیکھیں، مغربی ممالک اصولی طور پر ایران میں ہر طرح کی ایٹمی سرگرمیوں کے مخالف ہیں، اور جب سے ایران نے اپنا پرامن ایٹمی پروگرام شروع کیا تو مغربی ممالک نے ہر طرح سے ایران کو ایٹمی ٹیکنالوجی اور ایرانی علم و دانش سے محروم کرنے کی کوشش کی، یہاں تک کہ اس سے قبل کہ ایران جو ہے وہ یورینیم کی افزودگی کے مراکز تیار کرتا، اس سے پہلے بھی مغربی ممالک نے ایران کو ایٹمی ٹیکنالوجی سے محروم کرنے کی کوشش کی تھی. اور جیسا کہ آپ جانتے ہیں کہ 35 برسوں قبل جو ہے وہ شاہ کی حکومت کے زمانے میں جو ہے وہ بوشہر ایٹمی بجلی گھر کا کام شروع کیا گیا تھا، اور 90% کام اس کا جو ہے وہ مکمل ہو گیا تھا، لیکن اسلامی انقلاب کی کامیابی کے بعد مغربی ممالک نے بوشہر ایٹمی بجلی گھر کو مزید آگے بڑھانے اور اس کو مکمل کرنے سے پرہیز کیا اور اپنے معاہدے ختم کر دیا اور وعدہ خلافی کی. اس کے بعد اسلامی جمہوریہ ایران نے ایٹمی ٹیکنالوجی اور ایٹمی نو ہاؤ حاصل کرنے کی کوشش کی اور اس میں اس نے کامیابی بھی حاصل کی اور ایٹامک فیول سائیکل کو حاصل کر لیا. بنابراین ایران کی ہر طرح سے ایٹمی سرگرمیوں کی شروعات سے پہلے ہی مغرب نے ایران کی مخالفت شروع کر دی تھی اور مغربی ممالک جو ہیں وہ بھرپور طرح سے اس بات کے مخالف ہیں کہ ایران کسی بھی طرح سے جو ہے وہ ایٹمی ٹیکنالوجی حاصل نہ کر پائے. لیکن جب ایران نے روس کے ساتھ جو ہے معاہدہ کر کے اس ایٹمی بجلی گھر کو مکمل کرنے کی کوشش کی، تب بھی جو ہے وہ مغربی ممالک نے بہت زیادہ یہ کوششیں کی کہ ایران کو پیچھے رکھا جائے. بنابراین اسلامی جمہوریہ ایران ہے جو مغربی ممالک پر اعتماد نہیں رکھتا ہے، کیونکہ اسلامی انقلاب کی کامیابی سے پہلے ایران نے جو ہے وہ بوشہر ایٹمی بجلی گھر بنانے کا معاہدہ کیا تھا، اور جب اس نے اپنے بل بوتے پر کوششیں کرنا شروع کی تھیں تب بھی جو ہے وہ مغربی ممالک نے اس کی مخالفت کی اور اس کی راستے میں جو ہے رکاوٹیں کھڑی کرنا شروع کیا. بنابراین ایران نے مغربی ممالک سے کسی بھی طرح کی نیک نیتی نہیں دیکھی ہے، البتہ اپنی محنتوں سے، اپنے سائنسدانوں کی محنتوں سے جو ہے وہ ایٹامک فیول سائیکل مکمل کر لیا ہے، اس پر دسترسی حاصل کر لی ہے. اس کے بعد جو ہے وہ مغربی ممالک ایران پر یہ الزام لگا رہے ہیں کہ ایران کا ایٹمی پروگرام جو ہے وہ پرامن نہیں ہے، اور یہ الزام جو ہے وہ صرف ایران کو نقصان نہیں پہنچائے گا بلکہ دنیا کے دیگر ترقی پذیر ملکوں کو بھی یہ نقصان پہنچائے گا. اور ایک بات یہ ہے کہ ایران کے اعلی حکام نے اور یہ اعلان کیا ہے کہ ایٹمی ہتھیار جو ہے وہ ہمارے دین اور عقائد کے لحاظ سے جو ہے وہ حرام ہے. بنابراین بے اعتمادی کی فضا جو ہے وہ مغربی ملکوں نے شروع کی ہے، اور جیسا کہ میں نے کہا کہ ایران کی تمام ایٹمی سرگرمیاں جو ہیں وہ پرامن ہیں، اور ایٹمی انرجی کی عالمی ایجنسی جو ہے وہ ایران کے تمام ایٹمی سرگرمیوں پر جو ہے وہ نگرانی کر رہی ہے، اور اس کے کیمروں کے نیچے جو ہے وہ ایران کی سرگرمیاں انجام پا رہی ہیں، ایٹمی سرگرمیاں انجام پا رہی ہیں، اور یہ سرگرمیاں مکمل طرح سے پر امن ہیں. اور اسلامی جمہوریہ ایران نے دینی اور عقیدتی اور مذہبی لحاظ سے ایٹمی ہتھیاروں کی مخالفت کا اعلان کیا ہے، لہذا مغربی ملکوں کا یہ کہنا کہ وہ ایران پر اعتماد نہیں رکھتے ایک طرح کی پروپیگنڈا ٹیکٹک ہے، اور وہ ایران پر جو ہے وہ دباؤ ڈالنا چاہتے ہیں. اور میں یہ کہنا چاہتا ہوں کہ مغربی ملکوں پر ایران کو اعتماد نہ ہونا یہ ایک ظاہر سی بات ہے، یہ ایک فطری سی بات ہے، کیونکہ مغربی ممالک نے ایران کے ساتھ تعاون کو بند کر کے ایران کے خلاف منفی موقف اختیار کیے ہیں. لہذا ایران کا جو ہے وہ بے اعتمادی کا اظہار کرنا جو ہے وہ ایک فطری سی بات ہے, اور ایران کو یہ حق حاصل ہے کہ وہ مغربی ممالک پر جو ہے وہ ہرگز اعتماد نہ کرے. اس کی وجہ یہ ہے کہ مغربی ممالک نے فوجی, دفاعی اور ماڈرن ٹیکنالوجیز, یہاں تک کہ ایران کے تیل پر بھی جو ہے وہ پابندیاں لگا دی ہیں. لہذا ایران جب امریکہ اور مغربی ملکوں سے اس طرح کا رویہ دیکھ رہا ہے تو کس بنا پر جو ہے وہ مغربی ممالک پر جو ہے وہ اعتماد کر سکتا ہے؟ مغربی ممالک کا یہ کہنا کہ وہ ایران پر اعتماد نہیں رکھتے ایک نہایت غیر دانشمندانہ اور غیر منطقی الزام ہے. یہ ایران کو حق حاصل ہے کہ وہ مغرب پر اعتماد نہ کرے, کیونکہ دیکھیں ایران کی پرامن ایٹمی سرگرمیاں جو ہیں وہ آئی اے ای اے کے نمائندوں میں جو کہ یورپی ہیں ان کی نگرانی میں انجام پا رہی ہیں. لہذا ان کا یہ کہنا کسی بھی طرح سے منطقی نہیں ہے. اب آپ صہیونی حکومت کو دیکھ لیں, کیا صہیونی حکومت نے اپنے ایٹمی پروگرام کی ایٹمی پروگرام کے معائنے کی اجازت دی ہے یا اس کے ایٹمی ہتھیاروں اور ایٹمی فوجی پروگرامز کا کسی نے معائنہ کیا ہے؟ بنابراین مغربی ممالک کا یہ کہنا کہ وہ ایران پر اعتماد نہیں رکھتے بنیادی طور سے ایک غلط بات ہے اور ایک غیر منطقی بات ہے, اسے کسی بھی طرح سے قبول نہیں کیا جا سکتا. لیکن ایران کا یہ کہنا کہ مجھے مغرب ممالک پر اعتماد نہیں ہے ایک صحیح بات ہے, لیکن اس کے باوجود بھی اسلامی جمہوریہ ایران نے مغربی ممالک سے مذاکرات کرنے پر آمادگی ظاہر کی ہے. اور ایران کا اس صورتحال میں مذاکرات میں شریک ہونا اس کی حسن نیت اور نیک نیتی کو ظاہر کرتا ہے, اور یہ ظاہر کرتا ہے کہ اس کا ایٹمی پروگرام شفاف اور پرامن ہے, اور یہ بھی ظاہر کرتا ہے کہ مغرب کی بات غیر منطقی ہے.
حسین علی صاحب, فوزیہ شاہی صاحبہ, آپ نے حسین علائی صاحب کی گفتگو ملاحظہ فرمائی. ان کا کہنا یہ ہے کہ ایران اگر مغرب والوں کی نسبت بے اعتماد ہے, اس کے اندر بے اعتمادی پائی جاتی ہے, تو بجائے اس کی واضح بنیادیں ہیں کہ مغرب والوں نے نہ صرف یہ کہ اپنے وعدے پورے نہیں کیے بلکہ ایران کے جو قانونی حقوق ہیں اس سے انکار کرتے ہیں, اور نہ صرف یہ کہ تعاون نہیں کیا ہے بلکہ مسلسل رکاوٹیں ڈال رہے ہیں. دوسری طرف جہاں تک ان کی بے اعتمادی کا سوال ہے تو وہ بے اعتمادی ان کی بے اعتمادی نہیں ہے بلکہ بدنیتی ہے. وجہ کیا ہے؟ وجہ یہ ہے کہ ایران کی ایٹمی سرگرمیاں آئی اے ای اے کی نگرانی میں ہیں, یعنی مغربی ملکوں کے نمائندوں کی نگرانی میں, اور خود امریکی ایجنسیوں نے بھی بارہا اس بات کی تائید کی ہے کہ ایران کے ایٹمی پروگرام میں پرامن مقاصد سے کوئی انحراف نہیں آیا ہے. اس کا مطلب یہ ہے کہ اگر وہ بے اعتمادی کا اظہار کرتے ہیں تو اس کی کوئی بنیاد اور اساس نہیں ہے. کیا کہیں گے آپ اس بارے میں؟
جی دیکھیے, جہاں تک ابھی میں بالکل مکمل طور پہ اتفاق کرتی ہوں, اور جو اب تک رپورٹس آئی ہیں اس میں ایران کے حوالے سے کہیں بھی یہ نہیں سامنے آیا کہ انہوں نے کوئی جو ایک عالمی طور پہ جو ایک لیول بنایا گیا ہے اس سے کوئی ایکسیڈ کیا ہو, یہ بالکل اس میں واضح ہے. دوسری بات یہ ہے کہ دیکھیں اعتراض کون کر رہا ہے. میں ہمیشہ ایک بات کہتی ہوں کہ اگر ایران جو ہے ایک پرانی تہذیب ہے, اور سب سے اہم بات یہ ہے کہ اس کے ہمسایہ ممالک کے ساتھ انتہائی پرامن تعلقات ہیں, इसके अलावा अगर आलमी सतह पे भी देखते हैं तो ईरान की तरफ से कोई ऐसी जारहियत दिखाई नहीं देती। इराक ईरान जंग जो है उसके बाद भी जब हम देखते हैं तो इराक के साथ गालबन अब अगर ईरान के ताल्लुकात हम देखते हैं तो शायद बहुत ही अहम और अच्छे हमसायगी के ताल्लुकात हैं। तो गोया कहने से मकसद ये है कि ईरान एक पुरानी तहजीब होने के साथ पुरअमन जो है मुल्क के तौर पे जाना जाता है और उसने हमेशा अगर कोई हमसाया ममालिक में तकलीफ कोई हुई है तो उसकी मदद भी की है और उसमें पाकिस्तान सबसे बड़ी मिसाल जो है वो सामने है। जहाँ तक दूसरी कुव्वतों का ताल्लुक है, ख़ासतौर पर बिल्कुल वाज़े तौर पर मैं ये फिर कहूँगी कि अमरीका जो इस वक्त एटॉमिक उसके हवाले से बहुत सेंसिटिव अपने आप को शो कर रहा है, तो सबसे ज़्यादा तो दहशतगर्दी हिरोशिमा की इब्तदा से हुई थी। उस वक्त उसके असूल कहाँ थे जब उसने एक शहरियों पे जो है दो बम बरसा दिए थे नागासाकी हिरोशिमा पे, जो तबाही फैला दी थी। और अभी भी ऐसे शाहिद आ रहे हैं कि जो इराक में अभी 2003 में जो जंग शुरू हुई थी उसमें भी कुछ इलाकों में जो कहा जाता है कि एटमी असलाह इस्तेमाल किया गया, या अफगानिस्तान के हवाले से भी कुछ ऐसी इतलात हैं कि वहाँ इस किस्म का असलाह इस्तेमाल किया गया। मकसद कहने से ये है कि उसकी जिम्मेदारी पे तो हमें शुभात हैं और अमेरिका के हवाले से मैं वाज़े तौर पे ये समझती हूँ कि अमेरिका वो मुल्क है कि जिसके दो तरफ़ा ताल्लुकात पे कभी भी एतमाद नहीं किया जा सकता। और फिर ये उसमें पाकिस्तान की मिसाल बिल्कुल वाज़े है कि जिसको जो पाकिस्तान एक स्टेट फ्रंट लाइन स्टेट के तौर पे अमेरिका का इत्तेहादी भी रहा अफगानिस्तान की जंग में, उसके बावजूद पाकिस्तान सबसे ज़्यादा टारगेट हुआ। मकसद कहने का ये है कि उसकी जो क्रेडेंशियल्स हैं या उसके अमेरिका के हवाले से जो एतमाद की बात है उस पर बहुत ज़्यादा शुभहात हैं। और हम ये समझते हैं, मैं ज़ाती तौर पर भी इस पर बिल्कुल यकीन रखती हूँ कि अगर कोई भी मुल्क जो है, जिस तरह भी आपके वाज़े तौर पे ईरान की जानिब से बात आई है कि IAEA की जानिब से जो है मुकम्मल तौर पे निगरानी की जा रही है और अभी तक कोई रिपोर्ट ऐसी नहीं आई कि ईरान पे शुबह का इजहार किया जाए, लेकिन ये इसमें ईरान के जो एटमी टेक्नोलॉजी पे यकीनन अमेरिका को एतराज़ नहीं, लेकिन सिर्फ उसके इंडिपेंडेंट होने पर है। अमेरिका किसी मुल्क को खुद मुख्तार और ताकतवर नहीं देखना चाहता। अमेरिका ये चाहता है कि वो खित्ते के किसी भी इलाके में अगर मौजूद है तो इर्द गिर्द के ममालिक पे उसका तसल्लुत रहे। और अभी हम मशरक वस्ती में जो सूरत हाल पैदा हो रही है उसमें भी यही देख रहे हैं। अमेरिका जो है किसी ना किसी तरह अपना तसल्लुत जो है वो बरकरार रखना चाहता है, और कोई भी मुल्क चाहे वो ईरान हो या कोई और मुल्क होगा, अगर वो इंडिपेंडेंट होगा, आज़ाद होगा, खुद मुख्तार होगा, अपनी कोई पॉलिसी में डिक्टेशन नहीं लेगा और आज़ादी के साथ अपनी तरक्की की जानिब रहेगा। और ईरान को पाबंदियों के बावजूद उसने जिस तरह माजी में भी और अभी भी वो एक बेहतर तौर पे अपनी सस्टेन कर रहा है, इकोनॉमिक ग्रोथ को सस्टेन कर रहा है, वो असरात जो है वो अमरीका के लिए तकलीफ दें। क्योंकि वो मैं ज़ाती तौर पर समझती हूँ कि अमरीका का इस वक्त जो एक ही मकसद दिखाई देता है और वो ये दिखाई देता है कि मशरक वस्ती के तमाम इस्लामी ममालिक जो हैं उसके ज़ेरे रहें और उसके ऊपर जो खुद बराह रास्त हो उसका तसल्लुत नहीं, लेकिन इसराइल की वजह से उसका किसी ना किसी तरह तसल्लुत रहे। अब ईरान का एटमी जो टेक्नोलॉजी का असूल है या जिसमें उसकी डेवलपमेंट है उस पर रुकावटें पैदा करना, जिस तरह भी 20% का के वो काम की जाए उसको करना, ये तमाम वो चीज़ें हैं जो एक जिसको कहते हैं हुज्जत के तौर पे ये करने वाली बातें हैं और यही जो है बदएतमादी को फ़रोग दे रही हैं, जिसकी वजह से आगे तरक्की जो है नहीं हो रही।
कैसर इमाम साहब जनाब, क्या कहेंगे आप कि ईरान के अंदर जो कुछ पाया जाता है मगरिब वालों और ग्रुप 5+1 की निस्बत, वो तो बजा तौर पर बदएतमादी है, लेकिन मगरिब वाले जिस चीज का इजहार कर रहे हैं जिसको वो बद एतमादी का या बे एतमादी का नाम देते हैं, वो दरअसल उनकी बदनीयती है।
इसमें किसी को कोई शुबा नहीं होना चाहिए। देखें जरा, अगर आप गौर करें, जैसा कि डॉक्टर साली साहब ने तो ये तवक्को जाहिर की है कि मुज़ाकरात में सबसे पहले एक दूसरे पर एतमाद की फ़ज़ा बहाल करनी चाहिए और शायद हो भी जाए, लेकिन मैं समझता हूँ कि आप और मुसावात के बारे में उन्होंने कहा है कि मुसावी सतह पर मुज़ाकरात होने चाहिए, ठीक है, ये अच्छी बात है सोच के एतबार से, लेकिन आप ज़रा ये गौर करें क्या दुनिया में एक भी ऐसा मुल्क मौजूद है जिसके साथ अमेरिका के ताल्लुकात मुसावात की सतह पर हों, बराबरी की सतह पर हों? मैं समझता हूं कि एक भी मुल्क दुनिया में ऐसा नहीं है जिसके साथ अमेरिका मुसावी सतह पर ताल्लुकात रखता है, और ना ही वो रखना चाहता है। वो उस इस किस्म की बात सोच भी नहीं सकता, और जब तक ये ना हो उस वक्त तक मुजाकरात में वो फिजा पैदा नहीं हो सकेगी जिसकी हमें तवक्को होनी चाहिए कि इनकी कामयाबी का दारोमदार किस किस्म के माहौल पर होता है। और फिर दूसरी तरफ आप देखें कि क्या मुजाकरात इस तरह से होते हैं कि हर रोज एक नई धमकी दे दी जाए जंग के लिए, हमले के लिए, कि ईरान पर हमला होने वाला है। अमेरिका ने एक तरफ तो ईरान की एक साइड पर इराक में एक फौजी छावनी अपनी बना ली है, दूसरी फौजी छावनी उसने अफगानिस्तान में कायम कर ली है, और फिर आजकल पाकिस्तान में वो उसकी सप्लाई लाइन तो अगरचे बंद है लेकिन वो जल्द अज जल्द वो सप्लाई लाइन खोलना चाहता है ताकि अगर कल को ईरान पर हमला करना है तो असले की तरसील में कोई किसी किस्म की रुकावट जो है वो मौजूद ना हो, और इस तरह से पाकिस्तान की सरजमीन को एक दफा फिर उसी मकसद के लिए इस्तेमाल किया जाए जिस मकसद के लिए अफगानिस्तान पर हमले की सूरत में किया गया था। सो मेरे ख्याल में जो जिस किस्म की बिसात अमेरिका इस वक्त इस इलाके में बिछा रहा है वो अमन के लिए कोई मुफीद चीज नहीं है, और ना ही उस पर कोई दुनिया की दूसरी कौम एतमाद करती है, क्योंकि एतमाद की फिजा जो है वो मुसावात के असूल पर होती है, मुसावात का वजूद नहीं है इसलिए एतमाद पैदा नहीं हो सकता। उसके साथ जो भी कौमें ताल्लुकात रखती हैं वो ये समझती हैं कि ये मुसावात का तो मामला हो ही नहीं सकता किसी तरह से हाल। सो मैं समझता हूँ कि ये सारी की सारी धमकियाँ कुछ ना कुछ रंग जरूर लाएंगी, और फिर सबसे बड़ी बात कि जो मुल्क इस वक्त मुजाकरात से बाहर बैठा है जिसका नाम इसराइल है, लेकिन बाकी सारे के सारे मुल्क जो हैं वो उसके वकील के तौर पर मुजाकरात कर रहे हैं, ये सूरत हाल अच्छी नहीं है मुजाकरात के लिए, ना ही ये मुजाकरात का असूल है। जी
बहुत बहुत शुक्रिया कैसर इमाम साहब, बहुत बहुत शुक्रिया। हुसैन अलाई साहब, एक तरफ बेएतमादी जो बजा तौर पर पाई जाती है, ईरान के पास ठोस बुनियादें हैं एतमाद ना करने की, दूसरी तरफ बदनीयती, और इसी के साथ कैसर इमाम साहब का कहना ये है कि ये जो ग्रुप ईरान के साथ मुजाकिरात कर रहा है इसमें खास तौर पर मगरबी ग्रुप जो है यह इसराइल की वकालत कर रहा है, तो फिर जहन में ये सवाल आ सकता है कि फिर ऐसे माहौल में मुजाकिरात का फायदा क्या है। हमारे पास 4 मिनट का वक्त है।
देखें, जब कभी मुजाकरात होते हैं तो इसका ये माना हरगिज नहीं होता कि तमाम फरीकों के दरमियान एतमाद और मुसावात या इत्तेफाक मौजूद हो, लेकिन इसके ये माना होते हैं कि बेएतमादी की फिजा में भी दो ममालिक या कुछ फरीकैन बैठकर कम से कम जो है वो उमूर पर इत्तेफाक कर सकते हैं। इस्लामी जमहूरिया ईरान के लिए जो चीज़ अहमियत रखती है वो यह है कि एटमी टेक्नोलॉजी जो है वो मुल्क में जो है वो इंस्टीट्यूशनलाइज्ड कर दी जाए और मुल्क में उसका इस्तेमाल होने लगे, और मगरिब के लिए ये सबसे अहम मसला है कि ईरान यूरेनियम की अफजूदगी जो उसने हासिल कर ली है, एटॉमिक फ्यूल साइकिल जो उसने हासिल कर लिया है, उसको वो और मजीद तोसी ना दे सके, और मगरिब ने जो वो ईरान पर नई पाबंदियां लगाई हैं उनका भी ये मकसद है कि ईरान को जो है वो मजीद तरक्की करने से روک سکے. لیکن اسلامی جمہوریہ ایران کے ماہرین نے جو ہے وہ بڑی محنت کر کے جو ہے وہ تحقیقاتی ریئیکٹر تہران کے تحقیقاتی ریئیکٹر کا جو ہے وہ 20% تک افزودہ یورینیم بنا لیا ہے. اور چونکہ یہ تحقیقاتی ریئیکٹر کا کام جو ہے وہ طبی مقاصد کے لیے ہے, نیوکلیئر دوائیں بنائی جاتی ہیں بیماریوں کے لیے, لہذا اس کے اوپر جو مغربی ممالک کی پابندیاں دیکھ رہے ہیں آپ, اس کو کس طرح سے جو ہے وہ منطقی قرار دے سکتے ہیں؟ اس وقت جو ہے وہ مغربی ممالک کے لیے سب سے بڑا مسئلہ یہ ہے کہ ایران ٹیکنالوجیکلی جو ہے وہ آگے نہ بڑھ سکے, اور ٹیکنالوجی کے لحاظ سے جو ہے وہ مزید اپنے ایٹمی پروگرام کو جو ہے وہ آگے نہ بڑھا سکے. البتہ ان کا بنیادی ہدف یہ ہے کہ وہ ایران کے ایٹمی پروگرام کو بند کروا دیں. یہاں پر میں یہ کہنا چاہتا ہوں کہ ایران نے مغربی ممالک پر بے اعتمادی کے باوجود یہ کوشش کی ہے کہ وہ کم سے کم جو ہے وہ نتیجہ حاصل کر سکے, اور وہ اس بات سے عبارت ہے کہ ایران جو کہ این پی ٹی معاہدے کا رکن ہے, اس کے مطابق ایران کے ایٹمی حقوق کو تسلیم کر لیا جائے اور ایران پر سے پابندیاں ہٹا دی جائیں. لیکن مغربی ممالک اس بات کے در پہ ہیں کہ ایران اس مرحلے سے آگے نہ بڑھ پائے, بنابراین فریقین کو کم سے کم اتفاق نظر حاصل کرنے کے لیے مذاکرات کی ضرورت ہے. بنابراین جن ملکوں کے درمیان مذاکرات ہوتے ہیں تو کبھی بھی آپ کو جو ہے وہ نیک نیتی کہیں نہیں ملتی ہے. دو ممالک جنہوں نے جنگ کی اور ایک دوسرے کے خونی دشمن تھے, ایک دوسرے کا گلا کاٹ رہے تھے, وہ بھی آخر کار جو ہے وہ مذاکرات کرنے پر مجبور ہوئے.
بہت بہت شکریہ, بہت بہت شکریہ حسین علائی صاحب. ناظرین, ہمارا اتوار کا پروگرام بھی اسی موضوع پر ہوگا, اور اسی کے ساتھ ہم آپ سے اجازت چاہتے ہیں.